باہر ہو جائے تو اکنامی تو پھر مزید کولیپس ہوگی. تو میرا کہنا یہ تھا کہ اس میں یہ چیزوں کو بھی دیکھنا چاہیے تھا ان کو کہ جو گلوبلائزیشن ہے اور فائنینشیل ہمارا گلوبل فائنینشیل سسٹم ہے اس کی خرابیوں کے کتنے امپیکٹ اس ملک کے اوپر پڑے ہیں, ایران کے اوپر اور دوسرے ملکوں کے اوپر, اور جو اس میں بینکوں کی طاقت بے انتہا ہے اور ملٹی نیشنلز کی جو حکومت کی پالیسیوں پر اثر انداز ہوتے ہیں ان کے کتنے اثرات پڑے, خود ان کے ہاں یونان میں کتنا کرپشن تھا اور وہ کمٹمنٹ نہیں تھا. تو یہ تمام چیزیں تھیں لیکن ان کو بھی دیکھنا چاہیے تھا. اور یہ تھا کہ یہ ایسا پیکج لینا جس پر عمل درآمد ہو ہی نہ سکے یا ناکامی سے دو چار ہو اس کو تو رد کرنا ہی بہتر تھا, اور میرے خیال سے انہوں نے صحیح کیا.
اچھا عارف انصار صاحب یہ بتائیے, دو باتیں اصل میں یہاں پر ہیں جو باتیں کہی جا رہی ہیں. ایک تو یہ کہ اگر یونان کو یہ پیکج نہیں ملتا تو کیا صورتحال بنے گی, اس کے پولیٹیکل امپلیکیشنز کیا ہوں گے, بلکہ اور ایک خطرہ یہ بھی ظاہر کیا جا رہا ہے کہ اگر فرض کیجئے یہ پیکج نہیں ملتا, یونان کی معاشی حالت صحیح نہیں ہوتی, تو وہ علاقہ وہ ملک جو ہے وہ دہشت گردوں کے لیے ایک جنت بن جائے گا جہاں سے وہ بیٹھ کر اپنی کارروائیاں کر سکیں گے اور لوگوں کو ایکسپلائٹ کر سکیں گے. آپ کیا کہتے ہیں اس بارے میں؟
جی اس میں ہیں یہ امپلیکیشنز تو ہیں جعفری صاحب, لیکن میرا خیال ہے ایک ڈیپ, وہ کہتے ہیں ڈیپ بریتھ کی ضرورت ہے اور ڈیپ بریدنگ کی ضرورت ہے کہ ایک میکرو لیول پہ کیا ہو رہا ہے اور مائکرو لیول پہ کیا ہو رہا ہے. میکرو لیول پہ یہ صدیقی صاحب نے بھی ذکر کیا ہے کہ گلوبل فائنینشیل سسٹم کے ساتھ کیا ہو رہا ہے. یہ جو ہم نے دیکھا کہ ایک فائنینشیل کرائسس سے یورپ بھی گزرا, ناردرن امریکہ بھی گزرا, اور اس میں کچھ لیسنز ایمرج ہوئے ہیں اور وہ ڈیل کرنے پڑے ہیں, جو کہ گریس میں میرا خیال ہے ابھی اس گریک کرائسس میں بڑی آبویسلی ظاہر ہو رہے ہیں کہ ایک تو یہ کہ واٹ آر دا کازز, یہاں تک پہنچے کیسے, دوسرا یہ کہ کرپشن کی بھی بات ہوئی بیچ میں, دوسرا یہ کہ تیسری یہ کہ ہو بینیفٹس اینڈ ہو پیز والا کانسیپٹ بھی چل رہا ہے کہ اب انٹر کنیکٹڈ جو ورلڈ ہے, جس طرح کہ یورپین یونین کا بھی جو ایکسپیریمنٹ تھا وہ یہی تھا کہ انٹر کنیکٹڈ ہے. اس میں یہ ہے کہ جب اچھا ٹائم ہوتا ہے تو سب ہی خوش ہوتے ہیں, ظاہری بات ہے, لیکن جب برا ٹائم آتا ہے یا کسی پہ آتا ہے تو ہاؤ ڈو وی ڈیل ود دیٹ. اگر آپ اس کے اوپر ایسی ریسٹرکشنز لگائیں گے کہ جو ان جس کے اوپر لگائی جا رہی ہیں وہ یہ سمجھتا ہے کہ حالات کو مزید خراب کر دے گا, تو وہ کس طرح سے ڈیل کیا جائے گا؟ اس میں وہ والا ایلیمنٹ کنٹرڈکشن موجود ہے کہ یونین تو تھی لیکن ایک طرف پہ سوورنٹی بھی تو ہے, گریس ایک الگ ملک ہے, اور جہاں تک میں سمجھتا ہوں ایک کرائسس یہ بھی ہے کہ ان کی کرنسی یورپین یونین ہے, یورو ہے. اگر کوئی اور ملک ہوتا تو وہ شاید اور پرنٹ کرنا شروع کر دیتا پیسے, لیکن آبویسلی وہ یورو تو پرنٹ نہیں کر سکتے. تو یہ ایلیمنٹس اس کے ساتھ چل رہے ہیں کہ یہ بڑے لیول پہ کیا ہے, کیا اس کا ڈومینو افیکٹ تو نہیں ہوگا. جرمنی اور جو ممالک کی طرف اور دوسرے ممالک جو جن کی طرف سے اسٹرکٹ اپوزیشن آ رہی ہے, اس میں یہی والا ایلیمنٹ ہے کہ اگر ہم ان کو آسانی سے چھوٹ دے دیتے ہیں تو اس دوسرے لوگوں کو کیا میسج جائے گا یا نیشنز کو. دوسرا یہ کہ ان کے اپنے بینکس بھی اس میں انوالوڈ ہیں, اور یہ والا ایشو بھی ریز ہوا ہے کہ بعض یورپین ممالک کا اپنا رول ہے اس کرائسس کے بنانے میں, تو وہ کس طریقے سے ہو. لیکن یہ سارے چیلنجز جو ہیں اپنی جگہ آ کے ایک انٹرسیکشن پہ آ گئے ہیں. اور ایک اور بات جو ہے جو صدیقی صاحب نے بھی مینشن کی کہ سوشل سائڈ والا اس کا ہیومن امپیکٹ کیا ہوگا لانگ ٹرم میں. کیا آپ نے بھی ذکر کیا کہ کیا ایک ہیومیلیشن بنائی جائے گی جو آگے جا کے کسی اور کانفلکٹ میں بدلے گی,
تبدیل ہو جائے گی؟ جی
ہسٹری میں لیسنز ہیں کہ اس کے کیا نتائج نکلتے ہیں.
اچھا یہ جو خدشہ ظاہر کیا جا رہا ہے کہ وہاں پر دہشت گردوں کو پناہ مل سکتی ہے جب وہاں کیوٹک کنڈیشن ہوں گی, اور یہ بات تو بعض بڑے معتبر حلقوں سے کہی جا رہی ہے, تو اس کے بارے میں آپ کیا کہیں گے؟
میرا نہیں خیال کہ نیسسریلی اگر اکنامک سچویشن خراب ہے تو کہیں آپ کا مطلب مڈل ایسٹ سے تخریب کار آ کے
جی ہاں وہاں پر ظاہر ہے کہ اپنے لیے پناہ گاہیں بنا سکتے ہیں,
مطلب یہ ذرا مجھے دور زیادہ فار فیچڈ لگتا ہے.
جی ڈاکٹر شاہ صدیقی یہ اور بتائیے کہ کیسے وقت میں جب گزشتہ 10-12 سال کے جو اقتصادی بحران تھا عالمی وہ بڑی حد تک حل ہو گیا ہے, امریکہ میں بھی حالات بہتر ہو رہے ہیں, یورپ میں بھی حالات بہتر ہو رہے ہیں, اور ملکوں میں بھی صورتحال بتدریج بہتر ہو رہی ہے, تو آل آف اے سڈن یہ یونان کا بحران جو ہے اس کا کوئی خاص مطلب ہے یا یہ کہ صرف ان کی غلطیاں ہیں اس میں؟
نہیں دیکھیے اس کا بحران تو میرا اپنا خیال یہ تھا کہ جو آپ نے بالکل صحیح کہا کہ اس کے سیٹس جو تھے یہ تو 2008 کا جو گلوبل فائنینشیل کرائسس تھا اس میں تھے, وہ حل ضرور ہوا ہے, لیکن جو اس کی وجوہات تھیں مثلاً اس سے کہ امریکہ میں جس وقت یہ آیا تھا تو اس کا پتہ چلا کہ بینکوں نے جس طریقے سے لوننگ کی تھی, بینک کے مینیجنگ ڈائریکٹر, بینک کا بورڈ, وہاں کے کریڈیٹرس, وہاں کے ریگولیٹرس, वहां का सेंट्रल बैंक, वहां की क्रेडिट एजेंसी दुनिया भर की, उन सब का एक जिम्मेदारी आती थी और वो ये थी कि लस्ट फॉर मनी और वो चीज जो थी वो जो कैपिटलिस्ट का चुर्रा इम्तियाज है और ये तमाम जो नाकामियां हुई थी तो उनको दूर करने के लिए तो मेरे ख्याल से कोई बात हुई नहीं थी, तो वो वजूहत तो आज भी परसिस्ट करती हैं। दूसरी बड़ी अहम बात यह है कि जो वहां पर बैंकों की पावर्स हैं, मल्टीनेशनल्स की पावर्स हैं, जो बैंकों की जो हुकूमतों की पॉलिसियों पर असरदार होती हैं वेस्ट में भी, वो सब आज भी एग्जिस्ट करती हैं, जिसकी वजह से जो है कंसंट्रेशन ऑफ वेल्थ और आम आदमी जो है वो महरूमी का शिकार हो रहा है कुछ डेवलपिंग कंट्रीज में भी। मगर अब मसला ये आ रहा था कि जिस वक्त हमने 2010 में पैकेज दिया था और जो पैकेज की शराइत रखी गई थी, क्या उसके अंदर भी खुद एक और बहरान की वो चीजें पोशीदा नहीं थी कि वो आप इतनी ज्यादा सख्ती करेंगे उस मुल्क में, जबकि जहां पर करप्शन है, जहां हुकूमत कमजोर है, जहां हुकूमत का कमिटमेंट नहीं है साहब की लाने पर, और जो ग्लोबलाइजेशन के बाद कंसेप्ट आया था लिबरलाइजेशन, डी रेगुलेशन और प्राइवेटाइजेशन, उसके मनफी असरात भी दुनिया के बहुत से मुल्कों में नजर आए और यहाँ भी नजर आए उस ग्लोबलाइजेशन के, वो तमाम चीजों का जो इम्पैक्ट था विद ह्यूमन एंगल एंड प्रैक्टिकेबिलिटी और डोमेस्टिक रिसोर्सेज बढ़ाना, सेविंग्स और वो चीजें, उन पर एम्फेसिस के बजाय पूरा एम्फेसिस जो था ऑस्टेरिटी के ऊपर था, टैक्सेशन के ऊपर था, खासतौर से इनडायरेक्ट टैक्सेशन, और अखराजात कम करना है, ये सब चीजें करना है, तो ये तो उसमें आपने स्टेबलाइज करने की कोशिश की थी, मईशत को ग्रो करके रेवेन्यू जनरेट करने की कोई उस पैकेज में मेरे ख्याल से वो डिफेक्टिव था। और मुझे जो अब डर लग रहा है कि जैसे आपने बड़ा अहम बात की कि इतने लंबे जो मुजाकरात हो रहे हैं, तो मुझे तो ये नजर आ रहा है कि ये शायद तय हो जाएगा कि अल्टीमेटली इनको नाकाम नहीं करना है, क्योंकि वो यूरोप भी स्टेक पर है, ये भी हैं, तो अगर नाकाम नहीं करना है लेकिन ऐसी शराइत रखनी है जो दोनों के लिए काबिल कबूल हो, मगर वो फीजेबल कितनी होगी, प्रैक्टिकेबल कितनी होगी, कामयाबी कितनी होगी, उस पर मेरे ख्याल से इस कंप्रोमाइज और उसकी वजह से एक सवाल या निशाना पैदा हो रहे हैं। और बड़ा अहम सवाल यही है कि जो वजूहत थी, मैंने जैसे बताया ना ग्लोबल फाइनेंशियल क्राइसिस की और डीरेगुलेशन और प्राइवेटाइजेशन इन सिस्टम्स की, उसमें जो खराबियां हैं जिसकी वजह से आपने देखा कि ब्रिक्स बनी और अब एशिया इंफ्रास्ट्रक्चर इन्वेस्टमेंट बैंक बना, तो ये तो अब ये भी एक जाके पोस्ट करेंगे, तो मेरा अपना ख्याल था कि वो रिफॉर्म आनी चाहिए थी यूरोप में और वेस्ट में और खुद आईएमएफ में भी, जो आईएमएफ का भी जो एक किरदार जोसेफ स्टिग्लिट्ज़ की अगर आप पढ़ें तो उन्होंने तो आईएमएफ के ऊपर बड़े संगीन इल्जाम लगाए हैं, और मैंने तो देखा कि जोसेफ स्टिग्लिट्ज़ जो नोबल इनाम याफ्ता है, उन्होंने तो यहां तक कहा कि हमारा जो आईएमएफ है ये इकोनॉमिक क्राइसिस को पॉलिटिकल क्राइसिस में कन्वर्ट कर देता है अपनी पॉलिसियों से, ये तो एक बड़ा संगीन इल्जाम था, इन चीजों को भी मेरे ख्याल से देखना चाहिए जो नहीं देखा जा रहा।
अच्छा आरिफ अंसार साहब, एक आखिरी सवाल इस मौजू के हवाले से, अगर फर्ज कीजिए ये नहीं हो पाता कोई पैकेज डील, तो क्या यूरोप की जो यूनियन है, यूरोपीय यूनियन, उसमें आप ही समझते हैं कि तोड़फोड़ का अमल शुरू हो जाएगा?
नहीं, मेरा ख्याल इमीडिएट फ्यूचर में तो शायद ना हो। अब इसको, ये अनप्रेसिडेंटेड सी सिचुएशन है और इसको किस तरीके से हैंडल किया जाएगा, एक प्रेसिडेंस भी बनाएगा कि अब जिस तरह वो 5 साल के यूरो एग्जिट की बात भी हो रही है, जर्मनी की तरफ से कुछ इस तरह के आए हैं कि उसके बाद जो है वो अग्री 5 साल के लिए उनको खारिज किया जाए और फिर वो दोबारा रीअप्लाई कर सकें, एक वो वाली बात हो रही है। दूसरी ये है कि क्या उनकी, अगर वाकई बेल आउट नहीं होता, पैकेज ऑफर नहीं होता, तो उस सूरत में क्या मैकेनिज्म प्ले आउट होगा, या ग्रीस किस तरह से करेगा, करेंसी अपनी हटाएगा उससे, और उसका बैंक्स पे क्या सिचुएशन पड़ेगी। इसमें कहते हैं कि माजी में ऐसी एग्जांपल हैं कि जिस तरह आइसलैंड के साथ किया गया था, और वो तो उनको जो फिर बेल आउट पैकेज दिया गया था वो कहते हैं कि काफी बेहतर था, और जिस वजह से उनका फिर जो डेब्ट था उसको रिस्ट्रक्चर किया गया और उनको लोन दिया गया कि वो अपनी पेमेंट्स वगैरह कर सकें। इस सिचुएशन में ग्रीस को उस तरह की फेवरेबल टर्म्स नहीं दी जा रही, तो
और यही वजह एतराज है मेरे ख्याल में
जी,
और यही वजह एतराज है ग्रीस की जानिब से कि हमें ऐसी टर्म्स क्यों नहीं दी जा रही जो बावकार हों एक कौम के लिए।
हाँ, तो मेरा ख्याल है कि अमेरिका की तरफ से भी ये पोजीशन शायद है कि यूरोपियन यूनियन की तरफ के वो इसको हैंडल करने की कोशिश करें और ऐसी सिचुएशन ना बने कि जो कि मतलब नेगेटिव साइड पे जाए, और इसमें भी दोनों तरह की आ रही हैं बात, लेकिन जो मेरा ख्याल है बैंक्स और बड़े जो इदारे हैं जो अपने प्रोजेक्शंस करते हैं वो इस चीज के लिए शायद अब तैयार हैं कि ग्रीस यूरोपियन यूनियन से बाहर जाता है। अब वो किस तरह से जाता है, उसकी क्या नोयत होती है, वापस किस तरह कैसे आता है, वो एक मॉडल सेटअप होगा जो फ्यूचर में फिर
काम आएगा। जी
जी
डॉक्टर शाह सिद्दीकी, बेनतहा शुक्रिया आपका, आपके इनपुट का। आरिफ अंसार साहब, आप थोड़ी सी गुफ्तगू करेंगे हम ईरान न्यूक्लियर टॉक्स के हवाले से। आप जैसा कि जानते हैं कि जो डेडलाइन है अब उन्होंने मंडे तक फिर एक्सटेंड कर दी है, ईरान और बाकी जो 6 ताकतें हैं उनकी। लेकिन ऐसा लगता है कि हर बार ये कहा जाता है कि प्रोग्रेस हो रही है, ब्रेक थ्रू हो रहा है, सब कुछ हो रहा है, लेकिन फिर अभी डिफरेंसेस बाकी हैं। ऐसे वो कौन से डिफरेंसेस हैं जिन्होंने अभी तक इस माहदे को रोक रखा है?
लेटली जो हर्डल्स हैं वो इतनी पब्लिक में नहीं आई, माजी में फिर भी उनके ऊपर ज़रा रोशनी डाल दी जाती थी, और रिसेंटली मैंने नहीं देखा कि ख़ास तौर पे कोई पिन पॉइंट की गई है, लेकिन बात को उस पर इन्फर किया गया है कि ऐसी कुछ डिसीजंस हैं जो करने पड़ेंगे। अब उसमें जो है, मेरा ख्याल है जो जहाँ से बात शुरू हुई थी वो एक कॉम्प्लिकेशन तो है। मेरा ख्याल है कि जो जो निगोशिएटिंग पार्टनर्स हैं P5+1, ईरान की तरफ से जो अंडरस्टैंडिंग है वो ऐसे लगता है कि जो उनकी न्यूक्लियर प्रोग्राम है उसको एलिमिनेट नहीं किया जा रहा, उसको शायद कंटेन किया जा रहा है। वेस्ट की तरफ से ये पेश किया जा जो जो P5+1 की पोजीशन होती है वो लगता है कि वो एलिमिनेशन की तरफ है, तो ये बीच में कन्फ्यूजन हमेशा रही है। दूसरी तरफ ये कि सेंक्शंस की बात है कि अगर ईरान और डील हो जाती है ईरान के साथ, तो ईरान की अंडरस्टैंडिंग है कि या वो चाहता है कि सेंक्शंस को इमीडिएटली ख़त्म किया जाए। दूसरी तरफ पोजीशन ये है कि उसको बतदरीज ख़त्म किया जाए और वो परफॉर्मेंस बेस्ड होगा। कुछ ऐसी बातें भी आई कि जो उनकी मिलिट्री इंस्टॉलमेंट्स है उनकी इंस्पेक्शन करनी चाहिए, की जानी चाहिए, और इसमें कुछ मेंबर जो P5+1 के हैं वो काफ़ी स्ट्रिक्ट थे। अब उस पर किस लेवल तक अंडरस्टैंडिंग हो गई या नहीं हुई, बाज रूस की तरफ से शायद ये भी था कि असलहे की फरहमी ईरान को क्या एकदम, असलहे की फरहमी से मुराद ये है कि जो मिलिट्री
जी
इक्विपमेंट वगैरह की ट्रेडिंग होती, क्या ईरान उसके लिए एलिजिबल हो जाएगा, वो किस तरीके से हैंडल होंगी। तो ये सारे जो मिले जुले मामलात हैं, इंस्पेक्शंस के तो खैर हैं ही हैं कि वो किस तरह से की जाएगी और किस किस कौन से ऐसे इकदाम होंगे जो कि वेरीफाई करेंगे कि ईरान कंप्लाई कर रहा है।
अच्छा, हमारे साथ तो बिनिश सुल्तान साहिबा हैं, डिफेंस यूनिवर्सिटी इस्लामाबाद से इनका ताल्लुक है, इंटरनेशनल रिलेशंस की माहिर भी हैं। ये बताइए बिनिश, हम अभी आरिफ अंसार साहब से बात कर रहे थे कि ईरान और ये जो जो जौहरी माहदा इनके दरमियान होने वाला है जिसमें रुकावटें पड़ रही हैं, क्या आप ये समझती हैं कि इसमें कुछ रेशा दवानियाँ भी शामिल हैं उन ताकतों की जानिब से कि जो नहीं चाहती कि ये माहदा हो?
थैंक यू सो मच करत जाफी साहब फॉर हैविंग मी ऑन द शो। जी सबसे पहली बात ये है कि ये ईरान और ये जो न्यूक्लियर टॉक्स और इसके हवाले से हमेशा से आपको पता है एक कॉन्ट्रोवर्शियल टॉपिक रहा है। जब से ये टॉक्स चल रही हैं बहुत से नज़रिए इसके ऊपर मौजूद हैं, बहुत से ओपिनियन हर फ्लैंक से आते हैं कि कोई ऐसे पावर्स हैं जो चाहते हैं कि ये टोटली टॉक्स जो हैं ये पॉजिटिविटी की तरफ चली जाएँ। दूसरी कुछ ऐसी भी आपको ओपिनियन नज़र आते हैं कि कुछ ऐसे अवामिल मौजूद होंगे जो शायद चाहते हैं कि ये टॉक्स जो हैं वो पाए तकमील तक ना पहुंचे, या उनकी पॉजिटिविटी पाए तकमील तो बहुत स्ट्रांग हो जाएगा, पॉजिटिविटी की तरफ उनका जो रिजल्ट है वो ना जाए। मेरा ख्याल है इसके अंदर एक अहम चीज़ हमें समझने की ये है कि इन टॉक्स से या इस डील से या इन निगोशिएशन से किसको क्या फ़ायदा हो सकता है और किसको क्या नुकसान हो सकता है। आप इंटरनेशनल अरीना में इस वक्त देखें तो हम सब ये देखते हैं और इसका एहसास हम सबको है कि शिफ्ट ऑफ एक्सेस और पावर एक्सेस जो है वो उसका अमल शुरू हो चुका है। और जिस तरह से आप मिडल ईस्ट के अंदर देख रहे हैं, ईरान एज अ पावर, उसकी भी इंटरेस्ट जब मिडल ईस्ट में मौजूद होती है, तो हमें इस चीज़ से अंदाज़ा होता है कि ये टॉक्स इन पैरल इन टॉक्स के ईरान की अपने भी जो इंटरेस्ट चल रहे हैं, बाकी दुनिया की जो अप्स एंड डाउन है उसके साथ बहुत सी चीजें जो है वो इंटर रिलेटेड है और मिक्स्ड है। तो पहली तो बात ये हमें समझने की है। दूसरी बात ये है कि जी ईरान और ये जो अभी इन टॉक्स स्पेसिफिकली अभी हो रही है उसके हवाले से मैं अगर कहूँ तो इनको फाइनल स्टेजेस ऑफ टॉक्स कहा जा रहा है जी, और ऐसे अवामिल जो चाहेंगे कि इन टॉक्स के अंदर कोट अनकोट पॉलिटिकल विल का कॉन्सेप्ट रहे, तो उनके लिए मेरे लिए टू पॉइंट्स हैं जो आपने सवाल पूछा. एक तो पहला ये होगा कि जी जो ईरान अपनी तरफ से ये चाहेगा कि ये टॉक्स पॉजिटिविटी की तरफ जाएं या नेगेटिविटी की तरफ जाएं, इन माई ओपिनियन जी वो ये चाहेगा कि जी एक इंटरनेशनल प्रेशर जो है, या जो सैंक्शन का प्रेशर कह लें या जो रीजनल प्रेशर कह लें, उस प्रेशर में थोड़ी सी कमी आनी चाहिए, इसलिए शायद ईरान इसके अंदर
पॉजिटिविटी जाएगा
और चाहेगा भी कि उसके अंदर इन्वॉल्वमेंट रहे. दूसरी तरफ आप इंटरनेशनल अरीना की तरफ देखिए, उनके अपने स्टेक्स हैं जी, वो नहीं चाहता कि वल्नरेबिलिटी की तरफ ये रीजन क्या, और ईरान एज अ मेजर पावर एक बड़ी ताकत है, पर्शियन एम्पायर रह चुकी है जी, तो उसके भी हवाले से कि वो इंस्टेबल ना रहे, तो इंटरनेशनल अरीना का भी ये इंटरेस्ट इसके अंदर बहुत ज्यादा है. तो जो नेगेटिविटीज इसके साथ रिलेटेड होंगी, मेरा ख्याल है पॉजिटिविटीज की तरफ लेके जाने के लिए ज्यादा लोग इसके ऊपर एम्फोसाइज करेंगे इन माई ओपिनियन, लेकिन देखते हैं कि आगे कहाँ चलती है, बिकॉज एट द एंड ऑफ द डे बार बार कहा जा रहा है पॉलिटिकल विल होगी तो ये टॉक्स की जो भी रिजल्ट निकलेगी उसकी इम्प्लीमेंटेशन होगी. तो लेट्स होप फॉर द बेस्ट, बट आई थिंक के निगोसिएशन बजाते खुद एक पॉजिटिव अमल है जो इन प्रोसेस के अंदर चल रहा है ईरान न्यूक्लियर टॉक्स.
अच्छा आरिफ अंसार साहब, ये बताइएगा अगर ये डेडलाइन भी गुजर गई जो मंडे तक एक्सटेंड हुई है, तो उसके बाद जो अमेरिका की कांग्रेस होगी उसको इस माहदे को अप्रूव करने के लिए बजाय 30 दिन के 60 दिन मिल जाएंगे, उससे कोई फर्क पड़ेगा इस माहदे की वैलिडिटी के ऊपर?
फर्क इस तरीके से पड़ेगा कि उनको ज्यादा टाइम मिल जाएगा ऑब्जेक्शंस या रिव्यू के लिए, और मेरा ख्याल है सिर्फ अमेरिका नहीं, बाकी पार्लियामेंट्स जो जो बाकी पावर शामिल है उनको वो भी रिव्यू करेंगी शायद. तो जितना टाइम ज्यादा होगा, अमूमन जो हमने देखा है कि इस तरह की जो एग्रीमेंट्स होते हैं जितना टाइम ज्यादा होता है उतनी ही वो शो करता है, एक तो ये कि कॉम्प्लिकेशंस हैं और दूसरा ये कि
तवालत बहुत हो जाती है.
हाँ, और अमेरिका की अपनी पॉलिटिक्स भी आपको पता है काफी क्या आप कहेंगे कि रिपब्लिकन्स और डेमोक्रेट्स के दरमियान चलती रहती है, और
ऐसे में जबकि वो सदारती मुहिम शुरू हो रही है. जी
बिल्कुल बिल्कुल, तो उस वजह से भी फिर असर पड़ता है.
अच्छा बीजी साहब, एक बात और ये कि यमन के बारे में, जैसा कि आपने खबरों में भी सुना होगा कि हजारों आदमी वहाँ बेघर पड़े हुए हैं, जख्मी हैं, ह्यूमैनिटेरियन एड नहीं पहुँच रही है, यूनाइटेड नेशंस बराबर अपीलें कर रही है लेकिन ऐसा लगता है कि वहाँ कोई सुनवाई नहीं हो रही, तो क्या आप ये समझते हैं कि ईरान के साथ ये माहदा यमन की सूरत हाल से भी कुछ ताल्लुक रखता है?
बिल्कुल जाफी साहब, ये पहले सवाल से ही आपका ये दूसरा कनेक्टेड है. जैसे ही मैं पहले भी आपसे मैं बात कर रही थी, मिडिल ईस्ट में इस वक्त अगर आप देखें तो आई रियली लाइक टू से कि जी जो ग्लोबल ट्रांसफॉर्मेशन की जब भी आप बात करते हैं कि जी वर्ल्ड ग्लोबल ट्रांसफॉर्मेशन हो रही है, बहुत सी शिफ्ट ऑफ पावर एक्सेस हो रही है, तो मेरा ख्याल है इस वक्त मिडिल ईस्ट जो है वो फोकल पॉइंट बन चुका है. तमाम जो मेजर पावर्स इस वक्त इंटरनेशनल एरिया में प्ले कर रही हैं और उनका फोकल पॉइंट जी वो मिडिल ईस्ट है इन माई ओपिनियन. आप देखते हैं कि जी अरब स्प्रिंग टू, उसके बाद जिस तरह हॉटबेड्स ऑफ कॉन्फ्लिक्ट आपको हर कंट्री में, इजिप्ट में नजर आ गए, सीरिया में नजर आ गया, अब के यमन के ऊपर जब हम आते हैं तो उसके अंदर सामने सबको नजर आ रहा है कि जी सऊदीया और ईरान, यूएस, हर कंट्री, हर मेजर पावर जो है उसका एक रोल, न सिर्फ रोल है बल्कि उसके स्टेक्स मौजूद हैं यमन की सूरत हाल में. तो यूनाइटेड नेशंस आपको पता है रोल तो हमेशा प्ले करती है, और उन्होंने रेजोल्यूशन भी जो पास की, और ह्यूमैनिटेरियन बेसिस के ऊपर जी जब गुड ऑफिसर्स ने कहा कि अपील भी की गई, तो इसीलिए मैंने कहा कि ईरान एक ऐसा कंट्री है, मिडल ईस्ट एक ऐसा रीजन है कि जिसकी इनस्टेबिलिटी के ऊपर और स्टेबिलिटी के ऊपर हर चीज डिपेंड करती है. तो उसमें से अगर एक मेजर पावर के भी स्टेक्स जो हैं उनको कोई हर्ट कर रहा होगा या उनके इंटरेस्ट को कोई हर्ट कर रहा होगा, तो डेफिनेटली उसका इम्पैक्ट जो है जी वो मिडल ईस्ट के ऊपर होता है. अगर मैं थोड़ी सी लंबी बात हो जाएगी, लेकिन अगर आप हिस्टोरिकली और जियोग्राफिकली भी देखें तो इसको कोट एंड कोट ग्रेटर मिडल ईस्ट ایسٹرن ریجن کہتے ہیں, وہ نہ صرف ایتھنسٹی یا ریلیجیس بیسس کے اوپر یہ ایران سے لے کے یہ پورا ایریا کنیکٹڈ ہے, بلکہ یہ ان کے ایک دوسرے کے ساتھ جو لنکیجز رہ چکے ہیں, پیپل ٹو پیپل کانٹیکٹ رہ چکا ہے جی, اور آپس میں جو ان کے لین دین ہے اس کے بیسس کے اوپر جو بھی اسٹیک ہوگا میجر پاور کا اس پورے ریجن میں جو موجود ہے اس کا امپیکٹ جی ڈیفینیٹلی پڑے گا. تو اسی لیے وائس ورسا یہ جو ٹاکس چل رہی ہیں ایران کے ساتھ نیوکلیئر ڈیل کے اوپر بھی, اس کے اوپر بھی مثبت جو ریزلٹ نکلے گا وہ بھی بہت بڑا کردار ادا کرے گا ان مائی اوپینین, کہ ایران کس طرح سے دنیا کے سامنے آتا ہے, کس طرح سے اپنے آپ کو لے کے آتا ہے, کیا وہ واقعی میں جو ٹاکس ہوتی ہیں پولیٹیکل ول لے کے آتا ہے اور اس کا ریزلٹ یہ نکلتا ہے کہ میجر پاور سیٹسفائی ہو جاتی ہیں, یو ایس سیٹسفائی ہو جاتی ہے, باقی پاور سیٹسفائی ہو جاتی ہیں. اف ناٹ تو اگر دوسرا سینیریو آپ کے پاس ہے تو کیا مڈل ایسٹ میں یمن میں یہ انسٹیبلٹی موجود رہے گی, کیا اسی طرح لوگ مرتے رہیں گے, کیا اسی طرح فورنر جو وہاں پہ موجود ہیں انہیں گھر آنے کے لیے اپیلز کرنی پڑیں گی اور کوئی ان کا سننے والا نہیں ہوگا جی. یہ بہت تین چار بہت بڑے سوال ہیں اور میرا خیال ہے کہ اب اس کے جواب جو ہیں وہ میرا خیال ہے کہ وہ پوائنٹ آف کنسرن اور پوائنٹ آف نو ریٹرن آ جائے گا ان مائی اوپینین ایز سون ایز یہ ٹاکس کا جیسے ہی ریزلٹ نکلتا. تو سب کی آنکھیں جو ہیں وہ اس وقت اسٹیبلٹی ان ایران اینڈ دا میجر پاورز کی ٹاکس کے اوپر جاری ہیں جی, تاکہ جی مڈل ایسٹ اور یمن کرائسس کے اوپر یا باقی چیزوں کے اوپر جو ہے اس کا امپیکٹ پازیٹو جائے ان مائی اوپینین.
اچھا عارف انصار صاحب, ایک سوال یہ پیدا ہوتا ہے کہ آپ شام کی صورتحال دیکھ لیجیے, یمن کی صورتحال دیکھ لیجیے اور جو ایسے ٹربل علاقے ہیں ان کی صورتحال دیکھ لیجیے, ایسا لگتا ہے کہ ایک اسٹیل میٹ چل رہا ہے ہر جگہ اور یونائٹڈ نیشنز جو ہے کہیں بھی کامیاب ہوتی نظر نہیں آتی. بنیادی سبب کیا ہے اس کا؟ آپ ہی سمجھتے ہیں یونائٹڈ نیشنز اپنے کام میں بالکل ناکام ہو گئی ہے؟
نہیں, اس میں یہ تو نہیں ہے کہا جا سکتا, لیکن کسی لیول پہ جو کرٹیسزم آتا ہے وہ یہ یو این کی ریفارم سے کنیکٹڈ چیزیں ہیں اور پھر سیکیورٹی کاؤنسل کے اندر جو پالیٹکس ہوتی ہے وہ عوامل بھی پلے آؤٹ ہوتے ہیں کہ جب میجر ایشوز پہ, جس طرح ہم نے سیریا کے تعلق میں دیکھا, سلسلے میں دیکھا, تو اس میں روس کا اپنا ایک کردار رہا ہے اور دوسری پاورز اپنے طریقے سے اپنے انٹرسٹ اور ان کے مطابق وہ اپنا اثر و رسوخ استعمال کرتے ہیں. یمن کی سچویشن میں یہ باتیں جو ڈسکس ہوئیں وہ تو اپنی جگہ ہیں بالکل, کہ نیوکلیئر ڈیل جو ہوگی بعض لوگوں کے خیال میں وہ ایران کو امبولڈن کرے گی اور وہ جو بھی اس کا بیہیویئر ہے, پازیٹیو ہے یا نگیٹو ہے, اس کے اپنے انٹرسٹ کے مطابق وہ اس کو مزید آگے بڑھائے گا. اور اس میں میرا خیال ہے یہ بھی سمجھنے کی ضرورت ہے, کم از کم یمن کی سچویشن تک جو بات ہے, کہ اس میں جو ایران کی پوزیشن رہی ہے وہ کہ وہ کہہ رہے ہیں کہ مطلب وہاں ایک یونٹی گورنمنٹ ٹائپ بننی چاہیے, تمام جو پلیئرز ہیں ان کو شامل کیا جائے, جو کہ ایک ماڈل اب ابھر کے آ رہا ہے مختلف جگہوں میں, افغانستان میں ہم نے دیکھا اور دوسری جگہوں میں بھی اس کی ذکر چلتا رہتا ہے. اچھا, سعودی عرب جو ادر میجر پلیئر ہے اس میں, ان کی پوزیشن ریسٹوریشن کی ہے کہ جو اس میں ہادی صاحب کی گورنمنٹ کو ریسٹور کیا جائے, اور اس میں ان کو لگتا ہے حمایت بھی حاصل ہے, بلکہ پاکستان نے بھی شاید اس پوزیشن کو سپورٹ کیا ہے کہ ان کی حکومت کو غلط طریقے سے ہٹایا گیا. تو یہ ظاہری بات ہے کہ جس طرح یہ بینش صاحبہ نے بھی فرمایا ہے کہ عوامل ایک دوسرے کے ساتھ لنکڈ ہیں. یو این اسی حد تک کامیاب ہو سکتی ہے جتنا, جس حد تک بڑی طاقتیں اور دوسرے پلیئر اس کے ساتھ کوآپریٹ کریں, کیونکہ وہ تو ایک فیسیلیٹیٹنگ رول ادا کر رہا ہے, اور اگر وہ اس میں
امپلیمنٹنگ پاور تو اس کے پاس ہے ہی نہیں.
جی بالکل, تو وہ جب کوئی اگر کوآپریٹ نہ کرے تو پھر وہ اپنے طور سے تو مشکل ہے کہ وہ کچھ کر سکتا ہے.
بینی صاحبہ, اینی کمنٹ؟ بینش صاحب آپ لائن پر ہیں.
میں یہ کہنا چاہوں گی کہ اس وقت ہم سب کو یہ دیکھنے کی ضرورت ہے کہ یمن کرائسس ہو جائے یا کوئی بھی نیگوشیشنز کا, آپ میں بار بار طالبان اور ٹاکس کی طرف بات لے آتی ہوں, لیکن اس کو بھی مجھے مینشن کرنا ضروری ہے کہ پاکستان میں بھی جس طرح سے طالبان کے گروپ کے ساتھ نیگوشیشنز ہوئی, تو میں ہمیشہ سمجھتی ہوں کہ نیگوشیشنز کا پروسیس جب اسٹارٹ ہوتا ہے تو وہ ڈیفینیٹلی ایک پازیٹیو امیج ضرور جنریٹ کرتا ہے. جیسے میں ہمیشہ پازیٹیوٹی کی طرف سوچنے کی کوشش करती हूँ, लेकिन एक चीज पे मैं इस वक्त जरूर एम्फसाइज करना ये चाहूंगी कि वी शुड कीप आवर आईज ओपन टूवर्ड्स जो भी मेजर पावर्स के स्टेक्स हैं इन ईच एंड एवरी क्राइसिस या ईच एंड एवरी कॉन्फ्लिक्ट या ईच एंड एवरी हॉट बेड ऑफ कॉन्फ्लिक्ट जिसे आप कहते हैं, उसको अगर आप समझ लें और उसके नजरिए से अगर उसके प्रिज्म से आप हर सिचुएशन को देखें, या ये ईरान न्यूक्लियर टॉक्स हो जाए, यमन क्राइसिस हो जाए, यहाँ पे अफगानिस्तान का इशू हो जाए, कोई भी चीज आप देख रहे, तो मेरा ख्याल है उसी से आप कोई पॉजिटिविटी की तरफ चीजों को लेके जा सकते हैं। अभी तो देखना है कि किस तरफ ये टॉक्स लेके जाती हैं, लेकिन आई होप कि ये टॉक्स जब जाएंगी तो पॉजिटिविटी की तरफ, तो उसमें पॉलिटिकल विल का एक कॉन्सेप्ट जो है वो जरूर शामिल हो, ताकि वो पूरे ग्रेटर मिडिल ईस्ट के ऊपर भी उसका एक मुस्बत जो है वो इमेज जाए, और ना सिर्फ वहां पर बल्कि अफगानिस्तान और टूवर्ड दिस रीजन भी जी उसका इम्पैक्ट डेफिनेटली जाएगा, ब्रेक थ्रू होगा। मैं हमेशा समझती हूँ कि इस चीज को एक ब्रेक थ्रू समझना चाहिए अगर इस तरह की टॉक्स जो है उनमें से कुछ पॉजिटिव रिजल्ट निकल आए।
वो आपने ब्रेक थ्रू की बात की, वो मेरी प्रोड्यूसर जो है उनका सर बढ़ते ही जा रहा है ब्रेक के लिए, तो अब बहुत शुक्रिया आरिफ अंसार साहब और बीनू सुल्तान साहब, आप दोनों का बेइंतहा शुक्रगुजार हूँ मैं।
थैंक यू।
मेरी और आपकी दुनिया तब्दील हो रही है। ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे, लेकिन सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा नईम।
और बेइंतहा वापसी का शुक्रिया, जिसको कहते हैं अंग्रेजी में वेलकम बैक। अब हम गुफ्तगु करेंगे पाकिस्तान में चलने वाली उस तहरीक का जिसको ज़रब अज़्म कहा जाता है, जो फ़ौज दहशतगर्दों के ख़िलाफ़ कर रही है, लेकिन बाज़ माहरीन का ख्याल ये है कि हर चंद के ये मुहिम बड़ी कामयाबी से आगे जा रही है और दहशतगर्दों को पीछे धकेल दिया गया है, उनको गैर मौसर बना दिया गया है, लेकिन अभी भी कभी कभी ये इम्कान पैदा हो जाता है कि शायद कोई कदुक्का वो हमले कर दें, तो उसके लिए क्या हो सकता है, उसके तदारक के लिए हमारे साथ इस वक्त तो टेलीफोन लाइन पर मौजूद हैं ब्रिगेडियर साद नज़ीर साहब, जिनका ताल्लुक है इंस्टीट्यूट ऑफ पीस से, इंस्टीट्यूट ऑफ पॉलिसी स्टडीज़ से उनका ताल्लुक है। ब्रिगेडियर साहब, ये बताइए कि ये जो खतरात जाहिर किए जा रहे हैं कि इक्का दुक्का हमले अब भी हो सकते हैं, उसको किस तरह से रोका जा सकता है और किस तरह से सिविल एडमिनिस्ट्रेशन उस सिलसिले में इकदाम कर सकती है?
जी बहुत शुक्रिया। जहाँ तक मेजर वेव का ताल्लुक है, वो मिलिटेंसी का, वो तो तकरीबन और हो चुका है, और जहाँ तक मिलिट्री ऑपरेशंस का भी ताल्लुक है तो उसके भी तकरीबन क्रस्ट उसका क्लियर हो चुका है और अब वो डिक्लाइन पर है। जिस तरह की अभी खैबर 2 जो है वो कल्मिनेट कर दिया गया, खैबर 1 कल्मिनेट कर दिया गया, और इसके अलावा ज़र्ब अज़ब की भी अब आखिरी हदूद जो है शवाल और उनके स्पिन वाम के इलाके जो हैं, तो ये और चंद मेरे ख्याल में मोर्चे तीरा वैली में बाकी है। ये तो क्रश की बात करते हैं, जमीनी हकाइक की जो हम बात करते हैं, लेकिन जहाँ तक मिलिटेंसी का ताल्लुक है, इसके ब्लो बैक का ताल्लुक है, इसके वापस आने का ताल्लुक है, और इसके इक्का दुक्का वाकयात का जो आपने जिक्र किया, तो वो बेशक हो सकते हैं, इसलिए कि ये काफी डीप रूटेड मसला होता है। ये सिर्फ नहीं होता कि फुट सोल्जर्स हैं, उनके सिंपथाइजर्स होते हैं, उनके स्लीपिंग सेल्स होते हैं, और फिर ये होती है कि इनको जो कुव्वत चला रही होती है, आया वो कुव्वत किस हद तक उन पर, अगर मतलब है कि ये समझते हैं कि अब इसमें हम ज्यादा कैजुअल्टीज ले रहे हैं, ज्यादा हमारे मतलब नुकसान हो रहा है, तो उस वक्त थोड़ी सी खामोशी इख्तियार कर लेते हैं, और फिर जब थोड़ा सा वक्त गुजर जाता है और गार्ड रिलैक्स कर जाते हैं, तो उसके बाद दोबारा वो स्ट्राइक कर देते हैं।
अच्छा,
उम्मीद है कि वो मौका तो नहीं आएगा, लेकिन अलबत्ता एक बात जो जिसकी तरफ आपने भी इशारा किया कि हमारे यहाँ अभी सिविल एडमिनिस्ट्रेशन और पॉलिटिकल डिस्पेंसेशन, उन्होंने वो काम नहीं किए हैं जो कि इस किस्म के ऑपरेशन के हील्स पर या उसके पीछे होना चाहिए। मतलब ये वो फेज अभी लॉन्च नहीं हुआ है जो कि रिफॉर्म्स का है, रिहेबिलिटेशन का है, रिकंसिलिएशन का है, और इसको पॉलिटिकली और इस नजरिए का एक जवाब देना है, और उसका जो کاؤنٹر بیانی آئے وہ لے آنا ہے, وہ ابھی تک نہیں آیا ہوا ہے.
اچھا ایک سوال یہ پیدا ہوتا ہے بریگیڈ صاحب نذیر صاحب کہ اگر ہم سوات ماڈل کو دیکھیں تو وہاں ابھی تک بھی فوج موجود ہے اور اس کی موجودگی کی وجہ سے پورا ڈیٹرنس ہے کہ وہاں پر دہشت گرد نہیں آ پا رہے ہیں. ظاہر ہے اس آپریشن کے خاتمے کے اوپر یہ ممکن نہیں ہوگا کہ فوج کو مستقل ان علاقوں میں رکھا جائے دہشت گردوں سے لڑنے کے لیے. اس کے بعد کیا صورت بنے گی؟
تو اس کا ایک ماڈل تو جو آپ نے ذکر کیا وہ ہے, لیکن دوسرا ماڈل جو ہم نے اسپیشلی فاٹا کے بارے میں سوچا اور اس پر کافی بات چیت بھی ہوئی ہے وہ یہی ہے کہ جہاں تک ایک تو پولیٹیکل ریفارمز کی بات ہے, پولیٹیکل ریکنسیلیشن کی بات ہے, جو مطلب اسیلیبل ہیں ریکنسائبل ہے ان کو ریکنسائبل بنانا ہے, اور پھر ان لوگوں کو ایک پیکج دینا ہے, اور تیسرے بات جو لوگوں میں یہ ری ایشور کرانا ہے کہ وہ جو بھی مطلب کہ کام ہو رہا ہے وہ اکراس دا بورڈ ہو رہا ہے, اس کی کریڈیبلٹی ہے, تو پھر تو لوگوں کا یقین آ جاتا ہے. اور اگلی بات یہ ہے کہ ضروری نہیں ہے کہ ابھی فوج مطلب کہ مورچوں پر رہے, پہاڑوں پر رہے اور ہر جگہ آپریشن کے موڈ میں رہے. اب وہ میرے خیال میں کہ تھوڑا سا وڈرا کر کے پنچ لائن کے ڈیٹرنٹ کے طور پر کچھ خاص حصوں میں رہیں گے, اور اس کے بعد جو پیراملٹری فورسز ہیں ان کو وہ اختیار دینا ہوگا اور ان کو فعال بنانا ہوگا. تو جب وہ پیراملٹری فورسز فعال ہوں گے اور اس کے ساتھ پھر لوکل جو ایڈمنسٹریشن ہے اور جو یہاں پر لیبیز ہیں ان کو فعال بنایا جائے, ان کو ایک ان کی کیپیسٹی بلڈنگ کی جائے, تو میرے خیال میں کہ فوج کے مورچوں میں رہنا, آگے رہنا وہ زیادہ ضروری نہیں ہوگا.
اچھا آپ یہ سمجھتے ہیں کہ یہ جو دہشت گرد ہیں جو اس وقت تو چلے گئے ہیں اور اب جو ان میں سے بیشتر جو ہیں وہ داعش کے ساتھ ہمدردیاں رکھتے ہیں, ان کے ساتھ مل کر کام کر رہے ہیں, تو کیا کوئی نئی صورتحال ڈیولپ ہوگی اس خطے میں داعش کی موجودگی سے؟
ہاں یہ ایک بڑا خطرہ ہے, یقیناً داعش کے پاس کافی پیسہ ہے اور جس طریقے سے جتنے کم وقت میں وہ مشروم کر گئے ہیں اور انہوں نے ایک علاقے پر قبضہ کیا ہے اور اس پر ان کی حکومت ہے اور ان کے پاس جو فائنینسز ہے جو تیل کا جو ان کی مطلب ہے کہ جو پیسے اس سے آ رہے ہیں میرے خیال میں $2 ملین ہیں, تو یہ بہت پیسہ ہے. اور ظاہر ہے کہ اس کام جس قسم کے جنگ کے پیچھے جب تک پیچھے مطلب کہ پیسہ ہو, لاجسٹکس ہو اور سپورٹ ہو تو اس کی طرف لوگ جاتے ہیں, اور ظاہر ہے کہ طالبان یا یہاں پر ٹی ٹی پی یا باقی جو آرگنائزیشنز ہیں ان کے بھی ظاہر ہے لوگ جو ادھر سے بددل ہو جائیں گے, تو وہاں پر ان کے لیے ایک لیڈرشپ ایک بہت بہتر مطلب ہے کہ اپنے حساب سے ان کا جو مستقبل ہوتا ہے یا ان کا جو سیو ہوتا ہے وہ ان میں نظر آتا ہے. تو خدا نہ کرے کہ اس قسم کا سلسلہ ہو, لیکن شیٹرڈ زون میں, وار ٹرن زون میں اس قسم کے تنظیم کا آنا, اس کا اسٹیبلش ہونا اور وہاں پر اپنے قد بڑھانا یقیناً ان کے لیے ایک موقع ہوتا ہے, لیکن اس کو اس کے لیے آپ کو جو افغانستان ہے, پاکستان ہے اور خطے میں باقی جو امریکہ کا جو اثر ہے, تو ان کو اپنا ایک قسم کا اس کے لیے کاؤنٹر لانا ہوگا, اور وہ کاؤنٹر یہ ہوگا کہ ایک امن کی طرف جائیں کہ طالبان کے ساتھ جو امن کا راستہ اختیار کیا ہے اس کو آگے بڑھایا جائے اور تاکہ ان کو موقع نہ ملے, اور دوسری بات یہ بھی ہو کہ لوگوں کے ساتھ بھی ریکنسائل کریں اور وہ لوگ جو اس قسم کے ہیں ان کو آئسولیٹ کیا جائے, تو میرے خیال میں کہ پھر کچھ کام ہو سکے گا. لیکن اگر اس طرح نہیں ہوا تو پھر وہ اس کو کہتے ہیں کہ یہ جو افغانستان پاکستان ہے اور ایران کا حصہ ہے تو کہتا ہے یہ ہمارا صوبائی خراسان ہے, داعش کہتے ہیں
جی.
تو اگر وہ اس طرف بات چلی جاتی ہے تو پھر تو ظاہر ہے کہ اس علاقے میں پھر نہ افغانستان محفوظ رہے گا نہ پاکستان محفوظ رہے گا, اور اگر انڈیا یہ سمجھتا ہے کہ وہ محفوظ تو وہ بھی نہیں رہیں گے.
اچھا میرا اگلا سوال یہی تھا اس بارے میں جی کہ کیا آپ یہ سمجھتے ہیں کہ یہ سب کچھ یہ سچویشن کریٹ کرنے کے لیے, اسٹیبلائز کرنے کے لیے سچویشن کو, افغانستان کا تعاون کتنا ضروری ہے؟
افغانستان کا تعاون میرے خیال میں کہ جتنا ضروری ہے, اور اس میں یہ جو ابھی اسلام آباد میں بات چیت ہوئی اس بات چیت کو ہر صورت میں کامیاب ہونا چاہیے, اور دوسری طرف پر جو پاکستان اور انڈیا کے درمیان میں بھی کچھ مطلب کہ थोड़ी सी डायलॉग हुआ है या एक समिट हुआ है, समिट लेवल पर कुछ बातचीत हुई है टॉप लीडरशिप पर, तो उसको भी मटेरियलाइज कराना चाहिए। और अगली बात में ये बड़ी मतलब है उससे कहूंगा कि हम ये चीजें तो देखते हैं और इसके खतरे तो जाहिर करते हैं, थ्रेट की परसेप्शन तो है, लेकिन थ्रेट के खिलाफ वो अमली इकदाम जो जरूरी है, और वो सिर्फ बंदूक नहीं है, उसके लिए आपके पॉलिटिकल डिस्पेंसेशन, आपके जो एडमिनिस्ट्रेशन है, आपका जो सोशल इनजस्टिस है या लोगों का जो एतमाद बहाल करना है, और उसके लिए हम इकदाम नहीं करते, उसके लिए सिर्फ जबानी जमा खर्च करते हैं। और वो यही बात हमारे फाटा के बारे में है, हमारा अफगानिस्तान के बारे में भी है। और वो ठीक है बाहर मुल्क थोड़े से वो पैसे वैसे डॉलर वालर पोन वोन तो दे देते हैं, लेकिन जो जो जमीनी हकायक होता है, जो उनका ट्रिकल डाउन इफेक्ट है, वो नीचे नहीं होता आम लोगों में। और जब आम लोगों में नहीं होता तो फिर जाहिर है कि वो एतमाद साजी, वो उनका जो कॉन्फिडेंस बिल्डिंग है, वो जो अमन की तरफ वो कदम जो लीडरशिप ने उठाई होती है, उसके असरात तो वो या फुटप्रिंट जमीन पर नजर नहीं आते जो लोग देख सकें।
बहुत शुक्रिया ब्रिगेडियर साद नजीर साहब आपका। और सामने हम चलेंगे अपने अगले मौजू की जानेब। आज आलमी यौम मलाला मनाया जा रहा है इतवार के रोज़, ये 12 जुलाई उनकी सालगिरह का दिन है, और वो दुनिया की सबसे कम उम्र नोबेल पीस प्राइज़ विनर हैं, जिनको उनकी खिदमात के सिलसिले में जो इनाम उनको दिया गया था, वो पाकिस्तान में और पूरी दुनिया में बच्चियों की तालीम की इंतहाई अहम तौर पर वकालत करती हैं, और इसी की सज़ा के तौर पर तालिबान ने उनको हलाक करने की भी कोशिश की थी, जिसके बाद वो बरतानिया में उनका इलाज हुआ और अब वो बिल्कुल बेहतर हैं और अपनी मुहिम को बड़े ज़ोर शोर से चला रही हैं। और ये अजीब बात है कि उनकी ये सालगिरह और ये जो दिन मनाया जा रहा है उनका यूनाइटेड नेशंस की तरफ से, ये एक ऐसे मौके पर मनाया जा रहा है जबकि नॉर्वे में तालीम बराए तरक्की की होने वाली कॉन्फ्रेंस में जो रिपोर्ट जारी की है वहाँ के मुआविनीन ने और वहाँ के मुंतजमीन ने, उसमें ये बात कही गई है कि पाकिस्तान में जो कम वसाइल हैं वो यहाँ तालीम के शोबे के लिए जो दिगरदूँ हालात हैं उसके ज़िम्मेदार हैं। ख्याल रहे कि पाकिस्तान में जो उनका कौमी बजट है उसका सिर्फ 2% तालीम पर खर्च होता है, और इस वक्त तो तकरीबन 2.5 करोड़ बच्चे तालीम से महरूम हैं, जिनको तालीम देने के लिए अभी तक कोई बंदोबस्त नहीं है। हम इस बारे में गुफ्तगू करेंगे। हमारे साथ तो डॉक्टर तौसीफ अहमद साहब हैं कराची से, लेकिन उससे पहले मैं ये चाहता हूँ कि इस हवाले से कौमी जो डॉक्टर जनाब जफर झगड़ा जो सेनेटर हैं पाकिस्तान मुस्लिम लीग नून के, उन्होंने क्या कहा है वो सुन लेते हैं, जिसके बाद फिर डॉक्टर तौसीफ से गुफ्तगू करेंगे।
देखिए, एजुकेशन हमारा सबसे बड़ा चैलेंज है। मैं समझता हूँ इस मुल्क में अगर हमने अपने एजुकेशन की जो परसेंटेज है उसको प्रॉपर लेवल पर पहुँचाया, +90% पे हम चले गए, तो यकीन करें, मैं हमेशा कहता हूँ कि पाकिस्तान अल्लाह के करम से इट इज़ फुल ऑफ टैलेंट्स, और ये वो नेशन बन सकती है कि इस खित्ते की मजबूत तरीन और ताकतवर नेशन बन सकता है। लिहाजा उसके लिए हमारे वज़ीर आज़म मियां मोहम्मद नवाज शरीफ साहब भी बहुत ही कोशा हैं, और वो चाहते हैं कि पाकिस्तान में टॉप प्रायोरिटी एजुकेशन को दी जाए। अब उसमें हमारा जो पीछे मैंने देखता आया हूँ, मसला ये हुआ कि बजट में जो एलोकेशन होती है बहुत ही नॉमिनल सी होती है, उसको जितना हम इम्प्रूव करेंगे यकीनन एजुकेशन स्टैंडर्ड्स भी इम्प्रूव होंगे और लार्जर नंबर ऑफ पीपल विल आल्सो गेट द एजुकेशन। तो ये जो हमारे क्लास को एजुकेशन नहीं प्रोवाइड हो रही वो हमने इंश्योर करनी है। हमारी हुकूमत इस पर बहुत सीरियसली कंसर्न्ड है, काम भी कर रही है।
डॉक्टर तौसीफ अहमद, आपने जफर झगड़ा साहब को सुना जो कि सरकारी पार्टी के सेनेटर हैं, आप क्या समझते हैं कि हुकूमत के वसाइल तालीम के लिए किस हद तक नाकाफी हैं?
मेरा ख्याल है पाकिस्तान की जो सूरत हाल है, और जो अभी आप नॉर्वे की रिपोर्ट की बात कर रहे थे, उसमें तो तालीम के लिए हुकूमत के वसाइल बहुत ही कम है। अब जरा ये देखिए कि तालीम तरजीह क्यों नहीं है। वज़ीर आज़म साहब ने नॉर्वे में फिर अज़्म का इज़हार किया कि वो इस दफा जरूर تعلیم کا بجٹ جی ڈی پی کا 4% کر دیں گے. یہ جو 4% کا معاملہ ہے یہ گزشتہ صدی کے آخری دہائی سے چل رہا ہے. وزیر اعظم بھٹو اور وزیر اعظم نواز شریف نے اس زمانے میں بھی بار بار یہ کمٹمنٹ کیا تھا کہ وہ 4% کر دیں گے, مگر اب پھر دوبارہ وہ یہ کہہ رہے ہیں. دوسری بات یہ ہے کہ ملالہ نے تعلیم کے لیے قربانی دی, جدوجہد کی, ملالہ کا دن پوری دنیا میں منایا جا رہا ہے. وزیر اعظم صاحب نے خصوصی طور پہ ملاقات بھی کی ملالہ سے, مگر پاکستان میں حکومت پاکستان اور صوبائی حکومتوں نے ملالہ کا جو دن ہے اس کی اہمیت کے حوالے سے کوئی تقریب نہیں کی, نہ تعلیم کی اہمیت کو اجاگر کیا. تو یہ وہ سارے معاملات ہیں جس سے بہت واضح ہوتا ہے کہ ہماری ریاست کی ترجیح تعلیم نہیں ہے, خواہ حکومت بے نظیر کی ہو, خواہ زرداری کی ہو, چاہے نواز شریف کی ہو, چاہے پرویز مشرف کی ہو, وہ پرائیورٹی نہیں ہے. یہ ایک پسماندگی ہے اور یہ پسماندگی
ہمیں یہ سمجھتے ہیں کہ اگر اس بجٹ کو دگنا کر دیا جائے, تقریباً 4% کر دیا جائے, تو پاکستان میں جو تعلیم کے مسائل ہیں وہ کسی حد تک حل ہو سکتے ہیں.
ایک حد تک تو یہ بات صحیح ہے, مگر اس کے ساتھ جو کرپشن ہے تعلیم کے شعبے میں اس نے بہت تباہی مچائی ہوئی ہے. سندھ کے اندر تباہی مچائی ہوئی ہے, بلوچستان میں مچائی ہوئی ہے, پنجاب میں ہے. یہ کیسا بدقسمت ملک ہے کہ یہاں گوشت اسکول پائے جاتے ہیں اور وہ پورے ملک میں پائے جاتے ہیں. تو جہاں گوشت اسکول موجود ہوں, جہاں غیر حاضر اساتذہ کا ادارہ موجود ہو, جہاں سفارش پہ لوگوں کو بھرتی کیا جائے, پھر تعلیمی نصاب کے پڑھانے کا معاملہ ہو, جنون پہ مبنی مواد بچوں کو پڑھایا جائے جس سے وہ خود کچھ حملہ آور بنے, دشمنی کی ذہنیت ڈیولپ ہو, تو یہ سارے معاملات ہیں. جو صحیح ہوں گے تو پھر تعلیم آگے بڑھے گی. سب سے اہم بات یہ ہے کہ سب سے زیادہ ضروری ہے خواتین کی تعلیم, اور پرائمری اسکول میں سب سے زیادہ ڈراپ آؤٹ جو ہے خواتین کا ہے. یہ ایک عام سروے یہ ہے کہ اگر 6 بچیاں پہلی کلاس میں داخلہ لیتی ہیں تو 5ویں کلاس تک پہنچتے پہنچتے 4 بچیاں ڈراپ آؤٹ ہو جاتی ہیں. یہ بہت اہم معاملہ ہے, اس کو دیکھنے کی ضرورت ہے, اور اس پہ بہت زیادہ کام کرنے کی ضرورت ہے. تو بجٹ بھی بڑھنا چاہیے اور ایک مؤثر اور بہتر نظام تعلیم کے لیے بھی اقدامات ہونے چاہیے.
ڈاکٹر صاحب وہ ہمارے ساتھ رہیے گا, ہم ایک اسٹیشن آئی ڈی لیں گے اور اس کے بعد پھر ہم گفتگو کریں گے اپیکس کمیٹی کے حوالے سے کراچی کی صورتحال کے بارے میں. تو اس کے بعد گفتگو کرتے ہیں.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جان؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
اور سامعین اب ہم گفتگو کریں گے, جیسا کہ آپ نے خبروں میں سنا ہوگا یقیناً کہ کراچی میں اپیکس کمیٹی کا اجلاس ہوا ہے. جیسا کہ آپ جانتے ہیں کہ کراچی میں نظم و نسق امن و امان کا مسئلہ ایک بہت بڑا مسئلہ بنا ہوا ہے, اور بھرپور کارروائی رینجرز بھی کر رہے ہیں, سندھ کی حکومت بھی کرنے کی کوشش کر رہی ہے, لیکن ایسا لگتا ہے کہ حالات پہلے بہتر ہوتے ہیں پھر خراب ہو جاتے ہیں. آج بھی اپیکس کمیٹی کا اجلاس ہوا ہے, اور اس اجلاس کے بعد شرجیل میمن صاحب جو سندھ کے وزیر اطلاعات ہیں انہوں نے اس کے جو کچھ اہم پوائنٹس تھے وہ بتائے ہیں, وہ سن لیتے ہیں. پھر ڈاکٹر توصیف صاحب سے گفتگو کریں گے. ہمارے ساتھ شہزاد صاحب بھی ہیں جو کراچی میں ہمارے نامہ نگار ہیں.
تو اس پہ بھی زور دیا گیا کہ جو بھی دہشت گردی کے ان وارداتوں میں جو مددگار ہیں, سہولت کار ہیں, یا جو بھی اس طرح کے ایلیمنٹس ہیں, ان کے خلاف بھی ایکشن جاری رہے گا, اور یہ ایکشن تب تک جاری رہے گا جب تک مکمل طور پر تمام وہ روٹس بلاک نہ کر دیے جائیں جن روٹس کے ذریعے ان کو مالی معاونت یا مورل معاونت ان لوگوں کو ملتی ہے. جو لوگ صرف فتنے کی مائنڈ سیٹ کے ساتھ یا دہشت گردی کے پھیلاؤ کے مائنڈ سیٹ کے ساتھ جو اس طرح کی باتیں کر رہے ہوتے ہیں یا اس طرح کی ترغیب دے رہے ہوتے ہیں, ان کے خلاف کریک ڈاؤن کا بھی فیصلہ آلریڈی ہو چکا ہے. اس کے خلاف جو ابھی تک پروگرس ہے اس پہ بھی دیکھا گیا. پھر لاؤڈ اسپیکر کا جو غلط استعمال ہے, خصوصی طور پر جو ہیٹ اسپیچز کی جاتی ہیں, اس پہ بھی کافی کیسز رجسٹر ہوئے ہیں, کافی لوگوں کو گرفتار کیا گیا ہے. اور اس کے ساتھ ساتھ ابھی تک جتنے بھی ہزاروں کرمنل اریسٹ کیے گئے ہیں رینجرز اور پولیس کی جانب سے, اس میں اس انویسٹیگیشن کو پروسیکیوشن کے عمل کو مزید تیز کیا جائے اور اس پہ مزید بہتری لائی جائے, اس پہ بھی کوآرڈینیشن کو مزید بہتر کرنے کے لیے اقدامات جو ہیں اس پہ بھی تفصیلی بات چیت ہوئی.
شہزاد صاحب بہت اختصار کے ساتھ یہ بتائیے کہ کیا انہوں نے مزید کہا ہے اور جو جس پہ عمل درآمد ہو رہا ہے وہاں پر.
جو آپ نے ابھی سنایا اس کے علاوہ انہوں نے جو کہا ہے اس میں ایک تو یہ ہے کہ شارٹ ٹرم نہیں لانگ ٹرم اقدامات کرنے چاہیے
جی,
اور جو بھی دہشت گردی کر رہا ہے اس کو جو بھی سپورٹ کر رہا ہے وہ کسی سے بھی تعلق رکھتا ہو اس کے خلاف کارروائی کی جائے, اور جنہیں پہلے سے گرفتار کیا جا چکا ہے ان کے خلاف جو بھی انویسٹیگیشن کرنے ان کو سزائے دینی اس عمل کو تیز کیا.
اچھا ٹھیک ہے شہزاد صاحب بہت شکریہ آپ کا. ڈاکٹر توصیف یہ بتائیے کہ جو کچھ کہا گیا ہے آپ نے شرجیل میمن کو بھی سنا اور شہزاد صاحب نے بھی بتایا, آپ یہ سمجھتے ہیں کہ جو کچھ کہا جا رہا ہے اس پر نیک نیتی کے ساتھ عمل ہو رہا ہے اور اس کے نتائج برآمد ہو رہے ہیں پازیٹو؟
میرا خیال ہے پازیٹو برآمد نہیں ہو رہا ہے, یہی وجہ ہے کہ رینجرز صوبائی گورنمنٹ اور دوسری جماعت ایم کیو ایم کے درمیان بڑی کشیدگی ہے. اس دفعہ ایف ایس کمیٹی کا جو اجلاس تھا اس میں ایف آئی اے کے ڈائریکٹر کو بھی خاص طور پہ بلایا گیا تھا, تو اس کا مطلب یہ کہ وہ دائرہ جو بڑھایا تھا رینجرز نے ایف آئی اے نے کرپشن کے حوالے سے اور خاص طور پہ دہشت گردی کی فنڈنگ کے حوالے سے, اب اس کو ایک طرح کا کور مل گیا ہے. تو اس کا مطلب یہ ہے کہ معاملات بہت زیادہ مؤثر نہیں رہیں گے, خراب ہی رہیں گے. ایک تو سندھ گورنمنٹ تیار نہیں ہے رینجرز اور ایف آئی اے کے ساتھ تعاون کرنے کے لیے, اور پھر رینجرز اور ایف آئی اے کے خود اپنی ایک الگ سے ڈاکٹرائن ہے, تو جس کے نتیجے کے اندر معاملات بہت زیادہ بہتر نہیں ہو رہے. سندھ نہ صرف دہشت گردی کا شکار ہے بلکہ بری طرز حکومت کا بھی شکار ہے, جس کے نتیجے میں معاملات خراب ہو رہے ہیں. جب تک دونوں معاملات پہ واضح لائحہ عمل سندھ کی حکومت اختیار نہیں کرے گی, وفاقی گورنمنٹ اختیار نہیں کرے گی اور اپنے طور پہ اقدامات نہیں کرے گی, سندھ میں صورتحال بہتر نہیں ہوگی.
اچھا ڈاکٹر صاحب یہ بتائیے کہ اب تک جو اقدامات ہوئے ہیں ان کے کیا نتائج آپ دیکھ رہے ہیں اس وقت کراچی میں خاص طور پر؟
دیکھیے رینجرز نے اور پولیس نے بہت خاصا مؤثر آپریشن کیا ہے, وہ کہتے ہیں کہ انہوں نے 700-800 طالبان کو مارا ہے, سیاسی جماعتوں میں جو دہشت گرد انہیں مارا ہے, مگر پائپ لائن بنیادی طور پہ بند نہیں ہوتی تو نئے گروپ ڈیولپ ہو جاتے ہیں اور انہیں اسلحہ بھی بہت آسانی سے مل جاتا ہے اور ظاہر ہے انہیں مدد بھی مل جاتی ہے, انہیں سہولت کار بھی مل جاتے ہیں اور وہ دہشت گردی کی کارروائی کرتے ہیں. ایک بات اس آپریشن کا جو آج کئی مہینے کے بعد جو ایک بات بہت واضح آئی ہے کہ میں دہشت گردوں کا مارنا اور ختم کرنا ہی مسئلے کا حل نہیں بلکہ ان کو جڑ سے خاتمے کے لیے بنیادی اقدامات کرنے ہوں گے, جس میں اسلحہ کی سپلائی کو روکنا, اچھی طرز حکومت, عدالتی اور پولیس کے نظام کو بہتر بنانا تاکہ ملزموں کو واقعی سزا ہو, تو اس کے بعد ہی کچھ ہو سکے گا, ورنہ صرف پولیس مقابلے یا رینجرز مقابلوں کی خبروں سے اس شہر کا اور صوبے کا مسئلہ حل نہیں ہوگا.
بہت شکریہ ڈاکٹر توصیف آپ کا اور شہزاد صاحب آپ کا, اور اب گفتگو کریں گے ہم پاکستان میں فلڈ بارڈنگ کے حوالے سے. جیسا کہ ہم نے دیکھا کہ پاکستان کا جو محکمہ موسمیات ہے اس نے فلڈس کی وارننگ دی ہے, بارشوں کا سلسلہ شروع ہو گیا ہے, مانسون کا موسم ہے اور بالائی علاقوں میں کافی بارشیں بھی ہوئی ہیں. ہمارے ساتھ تو ٹیلی فون لائن پر موجود ہیں جناب ڈاکٹر, ان کی لائن ڈراپ ہو گئی ڈاکٹر غلام رسول صاحب کی. حامد ملی صاحب ہیں ہمارے ساتھ تو ٹیلی فون لائن پر, جن کا تعلق فارمر ایسوسی ایشن سے, اس کے ڈائریکٹر ہیں, وہ بھی ہمارے ساتھ ہوں گے. لیکن اس سے پہلے ہم ایک اسٹیشن آئی ڈی لیں گے جس کے بعد بات کو آگے بڑھائیں گے.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
ڈاکٹر غلام رسول نے ہمیں جوائن کیا ہے جو ڈائریکٹر جنرل ہیں میٹرولوجیکل ڈپارٹمنٹ کے. ڈاکٹر صاحب السلام علیکم, میں چاہتا ہوں کہ این ڈی ایم اے کے جو اسپوکس پرسن ہیں انہوں نے چند باتیں کہی ہیں اس حوالے سے, احمد کمال صاحب نے ان کو سن لیتے ہیں, اس کے بعد پھر آپ سے گفتگو کریں گے.
جی دیکھیں جی, ہمیں یہ ہماری ریگولر پریکٹس ہے, ہماری اسٹینڈرڈ آپریٹنگ پروسیجر کا حصہ ہے
محکمہ موسمیات جس وقت یہ چیزیں ایشو کرتا ہے تو راؤنڈ دی کلاک جب بھی ہمیں ملتی ہیں ہم تمام ریلیونٹ اداروں میں, تمام ریلیونٹ ڈسٹرکٹ ایڈمنسٹریشن میں اور ساتھ ساتھ سیویلین اور ملٹری اداروں کو آن بورڈ رکھے ہیں. اس میں نیکسٹ چیز یہ ہے کہ ہمارا ریگولر انٹریکشن ہوتا ہے سیویلین اداروں میں, اگر وہ صوبائی ہیں یا وہ ڈسٹرکٹ لیول کے ہیں, کہ ان کے پاس کسی چیز کی ضرورت تو نہیں ہے, کسی چیز کی کمی تو نہیں ہے, اور اگر کمی ہے تو کیا وہ اپنے اسٹاک سے پورا کر سکتے ہیں. ایک دفعہ ہم نے محکمہ موسمیات کو پابند کیا ہے کہ وہ فورکاسٹ جو تھی وہ انہوں نے دے دی, اس کے بعد وہ ہر مہینے کی فورکاسٹ بھی جاری کریں گے میٹرولوجیکل سچویشن کو دیکھتے ہوئے, اور اس کے علاوہ ہر ہفتے کی میٹرولوجیکل سچویشن کے مطابق فورکاسٹ بھی ایشو کریں گے پچھلے ہفتے کی صورتحال کو دیکھتے ہوئے.
ڈاکٹر غلام رسول صاحب, یہ فرمائیے کہ فورکاسٹ جو جاری کی گئی ہے اس کا کیا مطلب ہے کہ کس حد تک بارشیں ہوں گی اور کتنا امکان ہے فلڈس کا؟
جی, بارشیں مجموعی طور پر اگر پورے سیزن کی اماؤنٹ کو دیکھا جائے,
جی
سیزن مانسون کا جولائی سے لے کے سپٹمبر تک ہوتا ہے پاکستان میں,
جی
اس کی اگر مجموعی اماؤنٹ کو دیکھا جائے اوور آل پاکستان کی اسکیل پہ تو یہ معمول سے تھوڑی سی کم ہوں گی. تو اگر ان کو ریجن وائز دیکھا جائے تو بالائی علاقے جو ہیں ان میں زیادہ بارش ہوگی, جو زیریں علاقے ہیں سدرن ہاف آف پاکستان ہے اس میں بارشیں کم ہوں گی. تو اس کے علاوہ پھر جیسے کمال صاحب نے فرمایا, ہم منتھلی آؤٹ لک بھی ایشو کرتے ہیں, اس کے ساتھ ساتھ ہفتہ وار فورکاسٹ جو ہے وہ بھی دی جاتی ہے.
اچھا اچھا, مجھے یہ بتائیے کہ ایک بات عام طور پر یہ کہی جاتی ہے پاکستان کے حوالے سے کہ چونکہ ہمارے پاس ڈیمز نہیں ہیں زیادہ, ہم پانی اسٹور کرنے کی کیپیسٹی نہیں رکھتے ہیں, اس کا کیا سبب ہے, ہم کیوں نہیں اسٹور کر سکتے پانی؟
جی بالکل, آپ کی بات درست ہے. دراصل ہمارے جو دو ڈیم ہیں دریاؤں پر, ایک دریائے سندھ پر تربیلا ہے اور دوسرا جیلم پہ منگلا ہے.
جی
تربیلا ڈیم جو ہے وہ مانسون سے, مانسون کی رین فال کی زون سے باہر ہے, اور منگلا جو ہے وہ مانسون کی بارشوں کو ریسیو کرتا ہے. مانسون کی سب سے زیادہ بارشیں جو ہیں وہ بالائی پنجاب میں ہوتی ہیں اور بالائی صوبہ خیبر پختونخوا میں. یہ وہ علاقے ہیں جو تربیلا کے ڈاؤن سٹریم ہیں میانواری تک, ان علاقوں میں شدید بارش ہوتی ہے مانسون کی. تو اس جگہ پہ ہمارا کوئی سٹوریج نہیں ہے, کوئی ریزروائر موجود نہیں ہے. یہی وجہ ہے کہ ہر سال پانی جو ہے وہ پھر دریائے سندھ میں داخل ہو کے تو ڈاؤن سٹریم جاتا ہے, جن علاقوں میں بارش نہیں بھی ہوئی ہوتی ان علاقوں میں جا کے بھی تباہی مچاتا ہے.
اچھا دوسرے یہ بتائیے کہ جو آپ فورکاسٹ کیے فلڈس کے لیے یا لوئر لیول فلڈس ہوں گے اگر بارشیں کم ہوتی ہیں تو جو موجودہ اس فصل کی خرابیاں ہوں گی اس سیلاب کے سبب, اس کے تدارک کے لیے کچھ کیا ہے حکومت نے؟
نہیں, آئی ایم سوری, یہ میرے سے متعلقہ سوال نہیں ہے, مگر میں یہ بتا دیتا ہوں کہ معمول سے سیزن میں کم بارشیں مقدار کے حساب سے ہونے کا قطعی یہ مطلب نہیں ہے کہ اس سیزن میں فلڈ نہیں آئیں گے.
اچھا
فلڈ جو ہے وہ تو ایک سنگل ایونٹ جنریٹ کر سکتا ہے. اگر ایک یا دو دن شدید بارش ہو جاتی ہے 200 ملی میٹر 300 ملی میٹر پر ڈے کے حساب سے, تو وہ ایونٹ دو تین دن کا جو ہے وہ کافی ہوتا ہے فلڈ جنریٹ کرنے کے لیے. ایسے ایکسٹریم ایونٹس جو ہیں وہ ہم ایکسپیکٹ کرتے ہیں کہ اس مانسون سیزن میں اکر کریں گے.
اچھا.
ہمارے کیچمنٹ ایریاز میں ریورز کے.
اچھا دوسرے یہ کہ جو ایک بات کہی جاتی ہے, ہمارے پاس بہت تھوڑا سا وقت رہ گیا 30 سیکنڈ کا, جو ایک انٹرنیشنل فینومینن کہا جاتا ہے کہ بہت زیادہ موسم کی تبدیلیاں ہو رہی ہیں ماحولیاتی خرابی کی وجہ سے, پاکستان کتنا متاثر ہے اس سے؟
جی بالکل, پاکستان میرا خیال متاثر ہونے والے ملکوں میں ٹاپ پہ ہے. आप देखें कि हमारे यहाँ तूफानों की फ्रीक्वेंसी, कोई भी तूफान आप लें उसकी फ्रीक्वेंसी हमारे यहाँ बढ़ रही है। आप हीट वेव्स को ले लें, आप समुद्री तूफानों को ले लें, फ्लड को ले लें, खुश्कसाली को ले लें, फ्रीक्वेंटली ये किसी न किसी इलाके में, सैलाबों को अगर आप ले लें तो लगातार 5 साल से पाकिस्तान सैलाबों से मुतासर हो रहा है 2010 से लेके। तो लाइकवाइज अगर खुश्कसाली को लें तो खुश्कसाली जो है वो भी बलूचिस्तान सूबा सिंध और जनूबी पंजाब में ऑलवेज एग्जिस्ट करती है। तो समुद्री तूफान जो है उनकी भी फ्रीक्वेंसी बहरा अरब में बढ़ चुकी है। पहले हमारे यहाँ इतने समुद्री तूफान नहीं आया करते थे, अब हर साल एक या दो तूफान जो हैं वो ज़रूर पाकिस्तान के साहिलों को टच करते हैं।
बहुत शुक्रिया डॉक्टर गुलाम रसूल आपके इनपुट का। और सामीन के साथ ही अब वो हमारे आज के प्रोग्राम का वक्त ख़त्म होता है। हमारे प्रोग्राम की प्रोड्यूसर थी रिशा, अब अपने मेज़बान कमर अब्बास जाफरी को आइंदा प्रोग्राम तक के लिए इजाज़त दीजिए। खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान